قائم صاحب، آپ سے متعدد مواقع پر گفتگو ہوئی ہے، ہم نے بھی خود آپ کے علم کو پڑھ کر کچھ آراء قائم کی، ان کو بھی لوگوں میں بیان کیا. ابوظہبی کے اندر ایک مندر کی تعمیر ہوئی، آپ کی ایک خاص فکر ہے، خاص زاویہ ہے جس سے آپ اس پورے معاملے کو دیکھتے ہیں. جزیرہ نما عرب کی خصوصی دینی حیثیت مختلف مواقعوں پہ زیر بحث آتی ہے، خود آپ کی تفاسیر و کتابوں میں بھی زیر بحث آئی. نقطہ نظر آپ کا سامنے آ گیا اور امت، باقی علماء کیا کہتے ہیں وہ بھی ہم نے دنیا کے سامنے رکھ دیا. اعتراض اور تنقید یہ پیش کی گئی ہے کہ غامدی صاحب ایک طرف بات کرتے ہیں نیشن اسٹیٹ کی، جدید دور کی، اقدار کی، اس سے آہنگ ہو کر مسلمانوں کو جینے کا کرینہ اور سلیقہ پیدا کرنے کی، اور دوسری جانب خود ایسی دینی آراء رکھتے ہیں کہ جو کسی بھی طور پر اس دنیا، اس کا عہد، اس زمانے کی حرکیات، اس عرف اور اس تمدن سے میل نہیں کھاتا. میں تنقید کا کچھ ابتدائی حصہ آپ کی خدمت پڑھ کے رکھتا ہوں. ایک صاحب علم لکھتے ہیں کہ غامدی صاحب نیشن اسٹیٹ کی بات کرتے ہیں تو وہ لوگوں کو یہ باور کراتے ہیں کہ ہم نیشن اسٹیٹ کے دور میں جی رہے ہیں. اس حوالے سے ہمارے دینی فکر میں موجود اصطلاحات جدید دور میں قابل عمل نہیں، اور اس چیز نے دینی فکر کو جمود کا شکار کر دیا ہے. ان کی رائے میں دین میں ایسا کوئی حکم نہیں جو نیشن اسٹیٹ کی تردید میں ہو، اور اس بنیاد پر جدید دور کے پڑھے لکھے لوگ اس موقف کی تائید بھی کرتے ہیں اور غامدی صاحب کی فکر سے متاثر بھی ہوتے ہیں، اور عمومی طور پہ غامدی صاحب بھی اس بدلی ہوئی دنیا کے ساتھ چلنے کی بات کرتے ہیں اور اس حوالے سے روایتی فکر پر تنقید کرتے ہوئے بھی نظر آتے ہیں. اس نیشن اسٹیٹ کی حیثیت کو تسلیم کرتے ہوئے وہ یہ بھی فرماتے ہیں کہ نیشن اسٹیٹ میں ریاست کا کوئی مذہب نہیں ہوتا، اور نہ ہی آئین میں کوئی مذہبی بات درج کی جا سکتی ہے، کیونکہ ایسا کرنا نیشن اسٹیٹ کے تصور کے خلاف ہوگا. لیکن غامدی صاحب نیشن اسٹیٹ کے اصول کو مان کر ہمیں جہاں لے جانا چاہتے ہیں خود اس سے منحرف ہو جاتے ہیں، اور وہ بعض پہلوؤں سے خود نیشن اسٹیٹ کے تصور کی نفی کرتے ہوئے نظر آتے ہیں. ابوظہبی میں مندر کی تعمیر پر ان کی مذمت اسی کی غمبازی کرتی ہے. اب سب میں چاہتا ہوں ذرا چیز کو کھول کے تنقید کے ساتھ اندر اتر کے سمجھوں اس رائے سے اوپر اٹھ کے. ایک دنیا کا ورلڈ آرڈر ہے اس وقت بنا ہوا ہے، یونائٹڈ نیشن نے کچھ چیزیں بنائی ہیں، بنیادی انسانی حقوق کا چارٹر ہے، ممالک اس کے پابند ہیں. اس سب میں ایک دینی تصور ہے آپ کا، مان لیا وہ ٹھیک ہوگا، قرآن و حدیث پہ مبنی ہوگا، لیکن کل کوئی دینی تصور ہندوستان کی سرزمین میں پیدا ہو جائے، پرسوں کہیں اور پیدا ہو جائے، تو اس سے جو دنیا جہاں تک پہنچ چکی ہے، اب جو ورلڈ آرڈر وجود میں آ گیا ہے، ملک خود مختار ہیں ایک طرح سے، نیم خود مختاری بھی ہے، وہ سب کچھ تلپٹ ہو جائے گا. اور دنیا نے اتنا لمبا سفر طے کیا ہے ان مذہبی تصورات سے نکل کے، بنیادی جو اسٹیٹ اسٹرکچر اور کرافٹ بنا ہے اس کو پھر سے آپ مذہب کے ساتھ جوڑ رہے ہیں.
اس میں سب سے پہلا سوال ہی یہی ہے کہ یہ قومی ریاست یا نیشن اسٹیٹ ہے کیا؟ اس کو پہلے علم و عقل کی روشنی میں سمجھنا چاہیے. اعتراض اگر کیا جا رہا ہے تو اسی سے کوئی تضاد نمایاں کرنے کے لیے کیا جا رہا ہے. چنانچہ پہلی ضرورت یہی ہے کہ اس کو سمجھ لیا جائے. میں نے بارہا توجہ دلائی ہے کہ اس سے پہلے دنیا میں دو طریقے اختیار کیے گئے. ایک یہ تھا کہ خدا کی زمین پڑی ہوئی تھی، کوئی قوم، کوئی قبیلہ سب سے پہلے وہاں پہنچ گیا، انہوں نے وہاں جا کے اپنی ایک حد بندی کر لی، اس کی سرحدیں متعین ہو گئیں، یہ اس قبیلے یا اس قوم کا وطن ہے، اس تصور سے ابتدا ہوئی ہے. اس کے بعد بڑے بڑے فاتحین پیدا ہونا شروع ہو گئے. وہ فاتحین اپنی قوموں کو لے کر اور بعض اوقات اپنی جماعتوں کو لے کر اٹھتے تھے اور بڑے علاقے فتح کر لیتے تھے. جن علاقوں کو وہ فتح کر لیتے وہی ان کی ریاست ہوتی تھی. اس ریاست کی سرحدیں ان کی فتوحات ہی متعین کرتی تھی. اگر انہوں نے آگے بڑھ کر دو اور ملک فتح کر لیے ہیں تو سرحدیں وہاں پہنچ جائیں گی، اور دو ملک کہیں شکست کھا کے کھو دیے ہیں تو سرحدیں پیچھے آ جائیں گی. یہ یاد ہوگا کہ مغلوں کے زمانے میں خود ان کی سلطنت کی سرحدیں کبھی برما کے پار چلی جاتی تھیں اور ادھر کابل تک پہنچ جاتی تھیں، اور کبھی پیچھے آ جاتی تھیں، کبھی ہندوستان کے سمندروں تک پہنچ جاتی تھیں اور کبھی دکن میں وہ اپنے مقبوضات کھو بیٹھتے تھے. تو فتوحات کے زمانے میں ریاستیں اسی طرح بنتی بناتی تھیں. چنانچہ یہ معلوم ہے کہ جب مسلمانوں نے فتوحات شروع کیں تو اس وقت بھی ان کی سلطنت ان کی فتوحات ہی متعین کرتی تھی. ان میں سلاطین پیدا ہونا شروع ہوئے تو انہوں نے اس بڑی سلطنت میں اپنی سرحدیں بنانا شروع کر دیں. उसमें ये ख्वारज़म शाही सल्तनत की सरहदें हैं, ये सलजूकियों की सरहदें हैं, ये उस्मानियों की सरहदें हैं, ये होता था। ऐसे ही बरतानिया उज़्मा ने दुनिया पर हुकूमत की, तो एक छोटे से जज़ीरे की सरहदें आलमी सल्तनत की सरहदें बन गई। हिंदुस्तान भी उनकी सल्तनत का हिस्सा था। मुसलमानों की तीन बड़ी सल्तनतें थीं जब वो ज़वाल आशना होना शुरू हुए। एक सल्तनत उस्मानिया, जिसका दारुल हुकूमत कुस्तुनतुनिया था, दूसरे ईरान की सफ़ी सल्तनत, और तीसरे हिंदुस्तान की मुगलिया सल्तनत। तीनों की सरहदें इसी तरह मुतय्यन हुई थी, यानी जो इलाके उन्होंने तय कर दिए थे वो उनके इलाके थे। ये मालूम है कि सल्तनत उस्मानिया की सरहदें एशिया से निकलकर मशरकी यूरोप तक चली गई थी। बहुत से मशरकी यूरोप के ममालिक भी उनके अंदर मौजूद थे। एक ज़माना ये था। इसके बाद क्या हुआ? इसके बाद ये हुआ कि आहिस्ता आहिस्ता दुनिया में बाज़ नए अफकार पैदा हुए। दुनिया में जंगो जदाल की कदर बदल गई, असलहे की नौईयत बदल गई। दुनिया ने पत्थर के ज़माने से ज़रई दौर में कदम रखा और फिर इंडस्ट्रियल रेवोल्यूशन आ गया। दुनिया में जो तब्दीलियाँ आईं, उन तब्दीलियों ने मिलकर वो सूरत हाल पैदा कर दी जिसमें यूरोप की बड़ी ताकतें जो दुनिया पर हुकूमत कर रही थीं, वो आपस में दस्तो गरेबा हो गई। उसका नतीजा पहली और दूसरी जंगे अजीम थी। इतनी बड़ी जंग कि दुनिया की तारीख में उसको जंगे अजीम या वर्ल्ड वॉर का नाम दिया गया है। पहली जंगे अजीम ने आहिस्ता आहिस्ता ये तसव्वुर पैदा किया कि अब शायद वो दुनिया नहीं रही जिसमें इस तरह नौ आबादियात कायम की जाएं, दूसरी जगहों पर जाकर कब्ज़ा किया जाए, फिर वहाँ आबादी को अपने मातहत रखा जाए। चुनांचे हमें ये मालूम है कि 1928 में ये फ़िक्र पैदा हुआ कि अब कौमी रियासतों की तरफ बढ़ना चाहिए। कौमी रियासत इससे पहले भी मौजूद थी, जैसे मैंने अर्ज़ किया, लेकिन उनकी कोई परवाह नहीं करता था। फातहीन उठते थे और जहाँ तक चाहे, होली रोमन एम्पायर ने ये तो नहीं देखा था। लोग आबाद थे और इस लिहाज से उनकी रियासतें या उनके इलाके अपनी जगह उनके कौमी वतन थे, या कौमी रियासत की बजाय कौमी वतन की ताबीर उस ज़माने की रियायत मलूज रखी जाए तो ज़्यादा मौजू होगी। वो कौमी रियासतें और कौमी वतन किस बुनियाद पर बने हुए थे? वो उसी बुनियाद पर थे जो कौमियत की बुनियाद है। वो किसी आलमगीर इंसानी तसव्वुर पर बने ही नहीं थे। एक कौम वहाँ आबाद है, वो नस्ल के लिहाज से कौम कहलाती है, रंग के लिहाज से कौम कहलाती है, ज़ुबान, सकाफ़त, तहज़ीब, और इसी तरह बाज़ का तारीख़। यानी एक जगह मुख्तलिफ़ कौमें आईं, आबाद हुई, और फिर वो मुल्क उनकी शनाख्त बन गया, वो इलाका उनकी शनाख्त बन गया। तो वतनी कौमियत, नस्ली कौमियत, इसी तरह रंग, ज़ुबान, सकाफ़त, इन बुनियादों पर कौम बन गई।
मज़हबी भी थोड़ी सी।
कभी कभार, बहुत कम ऐसा हुआ है दुनिया में, ज़्यादातर इसी बुनियाद पर। सल्तनतें तो मज़हबी बुनियाद पर बनी, जैसे होली रोमन एम्पायर है, लेकिन कौमी वतन तो इन्हीं बुनियादों पर थे। ये अंग्रेज़ों का वतन है, ये हबशियों का वतन है, ऐसे ही है। तो ये जो मुख्तलिफ़ कौमों के वतन थे, इन्हीं से कौमी रियासत का तसव्वुर पैदा हुआ। यानी ये बात कि बड़ी बड़ी सल्तनतें बनाने और लोगों को मغلوب करने की बजाय ये मान लिया जाए कि हर कौम का एक वतन है, यानी जिसमें वो बहुत बड़ी तादाद में रहते हैं, सदियों से आबाद हैं, उनके आबाओ अजदाद वहाँ रहे हैं। जैसे मसलन हम मलेशिया में गए तो वो मले कौम का वतन है। कोई 4-5 हज़ार साल की तारीख गुजर गई है, कहीं 2 हज़ार साल की तारीख गुजर गई है, कहीं 1,000 साल की तारीख गुजर गई है, तो अब यहाँ ये कौम आबाद है, ये इसका वतन है। तो ये तसव्वुर पैदा हुआ कि मान लिया जाए कि ये उसी का वतन। कौमी रियासत इसको कहते हैं। यानी अगर किसी जगह बनी इस्माइल है तो ये उनका वतन है, किसी जगह बनी इसराइल है तो ये उनका वतन है, किसी जगह आर्या है तो उनका वतन है, ये उनका वतन है। اسی بنیاد پر یہ تصور قائم کیا گیا کہ اب فتوحات سے سرحدیں کبھی آگے کر دیں کبھی پیچھے کر دیں، بلکہ تاریخ نے جن قوموں کو کوئی سرزمین دے دی ہے یہ مان لیا جائے کہ وہ ان کا وطن ہے، اور اگر کہیں فتوحات کے نتیجے میں کوئی اونچ نیچ ہوئی ہے تو اس کو دور کر کے وہ قومی وطن بحال کر دیا جائے، یہ قومی ریاست ہے۔ اس میں اگر کوئی دوسری قوم آباد ہوئی ہے، ظاہر ہے دنیا میں نقل مکانی ہوتی رہتی ہے، اور وہ ابھی اس قوم کا حصہ نہیں بنی، تو اس کی حیثیت اقلیت کی ہوگی، وہ اقلیت کے بھی حقوق متعین کیے جائیں گے۔ بنیادی طور پر قومی ریاست یہاں سے شروع ہوتی ہے، اور قومی ریاست کے بارے میں جو جدید دور جس کا حوالہ بغیر پڑھے لکھے لوگ دے دیتے ہیں وہ ہے کیا؟ وہ یہ ہے کہ یہ قومی ریاستیں اپنی ریاست پر ملکیت رکھتی ہیں، یہ اس سرزمین کی مالک ہیں، ان کے اندرونی معاملات میں کسی کو مداخلت کا حق نہیں ہے۔ اس وقت کا عالمی نظم بھی یہی کہتا ہے، یعنی اس ورلڈ آرڈر میں اس کی کوئی گنجائش نہیں رکھی گئی کہ ہم قومی ریاستوں کے اندرونی معاملات میں مداخلت کر سکتے ہیں۔ امن و امان کا مسئلہ کوئی پیدا ہو جائے، دوسروں کے لیے جان و مال کا خطرہ پیدا ہو جائے، تو وہاں مداخلت ہوتی ہے۔ عام حالات میں ان ریاستوں کا یہ حق مانا گیا ہے کہ اب یہ جس کو چاہیں اپنے یہاں آنے کی اجازت دیں۔ مجھے یہ بتائیے کہ اس وقت جو ویزے پاسپورٹ کی پابندیاں ہیں وہ عالمی قانون کے مطابق ہیں یا اس کے خلاف لگائی گئیں؟
مطابق ہیں۔
اس میں کیا آپ ان قوموں کا یہ حق مانتے ہیں؟ دنیا میں بہت سی قومیں ہیں جو اپنے یہاں کسی کو شہریت نہیں دیتی، کبھی کسی نے نہیں کہا کہ یہ عالمی قوانین کی خلاف ورزی ہو گئی، یہ عالمی قوانین کے عین مطابق ہے، یہ حق دیا گیا ہے، یہ مانا گیا ہے۔ اگر مغربی قوموں نے اپنے حقوق میں یہ گنجائش پیدا کی ہے کہ ہم ان قواعد کے تحت کسی کو آنے دیں گے، تو یہ ان کی صوابدید ہے، اس کے قوانین وہ خود بناتے ہیں۔ ایسا ہی جن ریاستوں نے پابندی رکھی ہے انہوں نے بھی یہ گنجائش رکھی ہوتی ہے کہ ہماری کبھی اگر مرضی ہوگی تو ہم کسی کو دے دیں گے۔ سعودی عرب بھی دے دیتا ہے، بحرین بھی دے دیتا ہے، کیا ہوتا ہے؟ جب ان کی مرضی ہوتی ہے، کوئی قواعد نہیں ہے۔ مغربی قوموں میں جب قانون کی حکمرانی قائم ہوئی، جمہوریت کے اصول قائم ہوئے، تو انہوں نے اس کے قواعد بنا دیے، یہ قواعد ان کی پارلیمنٹ بناتی ہے، ان کی مقتدرہ بناتی ہے، جب چاہے تبدیل کر لیں۔ تو اس وجہ سے وہ کون سی دستاویز ہے جس میں یہ حق لکھا گیا ہے کہ قومی ریاستوں میں جس کا جی چاہے داخل ہو سکتا ہے؟ یہ تو میں کبھی کبھی کہتا ہوں، یا برٹن رسل کہا کرتے تھے کہ عالمی حکومت قائم ہونی چاہیے، اس کو تو کبھی نہیں مانا گیا۔ ابھی تک تو یہی اصول ہے کہ قومی ریاستیں خود مختار ہیں، ان کے اندرونی معاملات میں مداخلت کا کسی کو حق نہیں ہے، وہ جس کو چاہیں اپنے ہاں آنے دیں، جس کو چاہیں نہ آنے دیں، جانے کے لیے، سیاحت کے لیے بھی میں ان کی اجازت کا محتاج ہوں۔ مجھے یہ حق بھی حاصل نہیں ہے کہ میں بستر اٹھاؤں اور سیاحت کے لیے چلا جاؤں، کاروبار کے لیے چلا جاؤں۔ تو ہر جگہ یہ قوانین، یہ ضابطے موجود ہیں، تو وہ کون سی دنیا ہے جس کی یہ بات کی جا رہی ہے؟ میں نے ان قومی ریاستوں کے بارے میں کہا ہے کہ ان قومی ریاستوں میں ریاست کا کوئی مذہب ہوتا ہے؟ بھائی، اسلام کی دعوت انسانوں کے لیے ہے، حکمرانوں کا مذہب ہوتا ہے، وہ ہر جگہ ہوتا ہے، اور حکمران ہر جگہ اپنے مذہب پر عمل کرنے کے پابند ہیں۔ میں اپنے ملک کے حکمرانوں کو بھی یہ دعوت دیتا ہوں، دوسروں کو بھی یہ دعوت دیتا ہوں، لیکن ریاست تو پوری قوم کی ریاست ہے۔ اب وہ اقوام کہ جن میں دوسری اقلیتیں بھی موجود ہیں، ان میں یہ سوال دور حاضر میں پیدا ہوا کہ ان اقلیتوں کا جو پہلے سے موجود ہے، یعنی یہ نہیں کہ وہ اب جا کے وہاں آباد ہو جائیں، اب تو وہ اجازت ہی سے جائیں گی، جو پہلے سے موجود ہیں، جیسے پاکستان بنا، مسلم قومیت کی بنیاد پر بنا، اور دوسری جانب ہندو اکثریت کی بنیاد پر بھارت کو ایک الگ ملک مانا گیا، تو دونوں جگہ بہت بڑی بڑی اقلیتیں موجود تھیں، بہت بڑی تعداد میں، ہندوستان میں تو ہم جانتے ہیں کروڑوں کی تعداد میں۔ تو ان لوگوں کی کیا حیثیت ہوگی؟ تو موجودہ زمانے میں اس بات کو منوایا گیا کہ جو پہلے سے وہاں اقلیتیں موجود ہیں ان کے حقوق برابر کے ہوں۔ یہ باتیں، ان میں سے کون سی چیز ہے جو میرے بیان سے متصادم ہے، جو میں نے جزیرہ نما عرب کے بارے میں دیا ہے پہلے اس کو بتائیے، پھر میں جواب دوں گا.
اچھا، بڑی خوبصورتی سے یہ جو آپ نے اندر اتر کے تجزیہ کیا ہے کہ قومی ریاستیں وجود پذیر کیسے ہوئی، ان کے پیچھے فنومن کیا کار فرمائے، اس سے تو کچھ حقائق واضح ہو رہے ہیں. اچھا، ایک سوال جو بھی آپ نے آخری بات کی کہ آج بھی دنیا کے اندر ہر ملک کی اجازت ہمیں چاہیے کہیں جانے کے لیے، امریکہ ہو، برطانیہ ہو، کینیڈا، آسٹریلیا ہو، لیکن کہیں پر بھی ہم سب جانے کے لیے اجازت نامے میں مذہبی شناخت بنیاد نہیں بنتی. آپ کے اپنی دھرتی میں ٹائز کیا ہیں، آپ کی بینک اسٹیٹمنٹ کتنی مضبوط ہے، آپ کی نوکری کیا ہے، ویزا دینا یا ویزا کی رد کرنا کے معیارات یہ ہوتے ہیں، نہ کہ ہماری مذہبی شناخت ہوتی. جبکہ جو بات آپ فرماتے ہیں وہ تو یہ کہ جزیرہ نما عرب کے اندر مذہبی شناخت کی بنیاد پہ شہریت نہیں مل سکتی، تو دنیا میں تو آج کوئی بھی قومی ریاست یہ بات نہیں کر رہی.
نہیں کر رہی تو نہ کرے، یعنی کیا ہمارا یہ حق سلب ہو گیا ہے؟ میں نے تو یہی پوچھا ہے کہ بہت سی ریاستیں ہیں جو یہ سب کچھ دکھانے کے بعد بھی نہیں دیتی.
وجہ ہوتی ہے لیکن مذہب وجہ نہیں ہوتی سر.
میں تو یہ عرض کر رہا ہوں نا کہ بہت سی ریاستیں ہیں نا کہ جو یہ سب کچھ دکھانے کے بعد بھی نہیں دیتی.
نہیں دیتی، ہاں.
کیا وجہ ہوتی ہے اس کی؟ یعنی مثال کے طور پر جن ملکوں میں آپ شہریت حاصل نہیں کر سکتے تو وہاں کیا وجہ ہوتی ہے؟ ان کی ثوابدی مرضی ہے، کیا دیکھیں گے کیا نہیں دیکھیں گے. تو جب آپ نے یہ مان لیا کہ یہ اس قوم کا گھر ہے تو پھر اس ساری تقریر کا مطلب کیا ہے؟ ارے یہ بتائیے نا مجھے. مان لیا نا میرا گھر ہے، اب میں اپنے گھر کے بارے میں یہ قاعدہ بناؤں کہ یہاں پر ٹوپی پہن کے لوگ آ سکتے ہیں ورنہ نہیں آ سکتے، یا یہ بناؤں کہ وہاں پر اس طرح کی شلوار قمیص ہونی چاہیے. دنیا میں کتنی کلب ہیں جن میں لباس طے ہے، منا لیا نا آپ نے. اچھا، ویٹیکن میں میں جا کے زمین خرید سکتا ہوں. تو دنیا بھر میں جو جو قومی ریاستیں موجود ہیں وہ اپنے ہاں باہر سے آنے والوں کے لیے قواعد بناتی ہیں، یہ قواعد ان کی مرضی ہے، جس طرح چاہے بنائیں. وہ میں نے یہ بتایا تھا کہ جزیرہ نما عرب میری یا آپ کی بنائی ہوئی ریاست نہیں ہے، اس کو خدا کے آخری پیغمبر نے بنایا ہے اور اس کے حدود قیود طے کیے ہیں، اور وہاں پہلے دن سے ذریت ابراہیم آباد تھی. وہ وہاں آج آباد نہیں ہوئے، وہ 2100 قبل مسیح سے وہاں آباد ہیں. دنیا میں شاید ہی اتنی پرانی تاریخ کوئی قوم بتا سکے. وہاں حرم ہے، اللہ کا گھر ہے، دنیا کی سب سے پہلی عبادت گاہ ہے. وہ اس کے متولی کی حیثیت سے تھے. انہوں نے اپنے زمانے میں یہود کے بعض قبائل کو، بعض مسیحیوں کو اجازت دے رکھی ہوئی تھی کہ وہ وہاں آ کے آباد ہو جائیں. جیسے ہم جانتے ہیں کہ یثرب میں بھی آباد تھے، خیبر میں بھی آباد تھے، یمبو میں بھی آباد تھے، اسی طرح بعض سرحدی علاقوں میں مسیحی بھی تھے. اللہ کے آخری پیغمبر نے آ کر ان سب کو وہاں سے بے دخل کر دیا اور اعلان کر دیا کہ اس سرزمین میں یکون الدین کلہ للہ. یہ آج نہیں اعلان ہوا، یہ تاریخی اعلان ہے جو 1500 سال پہلے ہوا. ایک قوم وہاں اس اعلان کی امین بنا کے بٹھائی گئی ہے، وہ اس کا ملک ہے. تو ہم تو اس کو توجہ دلا رہے ہیں کہ اسے اپنی مذہبی ذمہ داریاں پوری کرنی چاہیے. کسی ریاست سے مخاطب نہیں ہے بلکہ اس سرزمین کے یا اس مسجد کے متولیوں سے مخاطب ہے. تو یہ تو ہمارا اندرونی معاملہ ہے، اس میں کون سا بین الاقوامی قانون رکاوٹ بن رہا ہے وہ بتایا جائے نا پہلے. یعنی کیا میرا استحقاق ہے کہ میں لازماً امریکہ میں آ سکتا ہوں؟ روکا نہیں جا سکتا مجھے، میں برطانیہ میں جا سکتا ہوں؟ نہیں، یہ اس قوم کا حق ہے، وہ اجازت دے رہے ہیں، اچھی بات ہے. کوئی قوم نہیں دے رہی تو کون سا بین الاقوامی قانون پابند کر رہا ہے اس کو کہ وہ اجازت دے؟ یہ میں نے بارہا کہا ہے کہ خدا کی زمین پر پابندیاں نہیں ہونی چاہیے، ابھی تو کسی نے نہیں مانی.
اچھا، جو کچھ آپ نے کہا، ہم سب خدا کی زمین پہ پابندیاں نہیں ہونی چاہیے، آپ ہی کے بیان کو معیار بنا لیتے ہیں، تو سب سے پہلے آپ سے مطالبہ کرتے ہیں کہ خدا کی زمین میں پابندیاں نہیں ہونی چاہیے، اس لیے جزیرہ نما عرب میں غیر مسلموں کو آپ رہائش کی اجازت دیں، اس کے بعد ہم باقی پوری دنیا میں اس کو نافذ کریں.
میرے جملے کو سنیں، خدا کی زمین پر پابندیاں نہیں ہونی چاہیے، یعنی دلیل کیا ہے؟ یہ خدا کی زمین ہے، وہ پابندی خدا نے لگائی. جی
اچھا،
اس وجہ سے خدا کی زمین پر خدائی پابندی لگا سکتا ہے. کسی اور کے پاس کوئی خدائی سند موجود ہے تو پیش کرے، اس کا ہم جائزہ لے لیں گے، لیکن وہ آج وجود میں نہیں آ سکتی، وہ صدیوں پہلے وجود میں آنی چاہیے، اس کو تاریخ بننا چاہیے. یعنی ملے قوم آج نہیں کہہ سکتی کہ ملیشیا ہمارا وطن ہے، اس کے لیے تاریخی سند پیش کرتی ہے کہ ہم یہاں ہزاروں سال سے آباد ہیں. تو یہ تاریخی سند ہے جس کی بنیاد پر گفتگو ہو رہی ہے. اس طرح کی سند کسی اور قوم کے پاس ہے تو از راہ کرم پیش فرما دیں.
ٹھیک، अच्छा आम साहब, मैंने तो मुकदमा पेश किया था नेशन स्टेट के उसूल पे, आपने उसी रस्सी से मुझे झगड़ दिया कि नेशन स्टेट के उसूल के मुताबिक भी ये काम जो है अगर किया जा रहा है तो बिल्कुल ठीक है। लेकिन आप खुद अपनी तफसीर में लिखते हैं कि जज़ीरुनुमा अरब की जो हैसियत है उसको आज के दौर की कौमी रियासतों पर माहबूल नहीं करना चाहिए। तो अभी मुकदमा आपने पूरा साबित किया कि कौमी रियासत के इस दौर के अंदर भी उनकी ये पाबंदी काबिल कबूल है, तो फिर उसको भी कौमी रियासत मान लेना चाहिए ना।
ये मैंने तो अर्ज़ किया ना कि वो खुदा की बनाई हुई रियासत है, वो कोई कौमी रियासत नहीं है। उसकी तारीख यही है, उसको खुदा के आखिरी पैगंबर ने खुदा की रियासत करार दिया है और ये कहा है कि ये हरम की सरजमीन है। इस सरजमीन की हैसियत बैसियत मजमू एक मस्जिद की है, इसमें अब शिर्क नहीं दाखिल हो सकता। तो ये बात ऐलान के तौर पर कह दी गई और ये ऐलान 1500 साल से पहले है, कोई आज नहीं हमने गढ़ा। जिस आदमी को इसकी मुखालफत करनी थी वो 1500 साल पहले कर लेता, वो हो गया। उसके बाद वहाँ ज़ुर्रियत इब्राहिम का इकतदार कायम कर दिया गया, वो कायम है। अब पहले आप दुनिया में कौमी रियासतों के आदाब बदलिए, उसके बाद इस मौजू पर गुफ्तगू करें।
तो बिल्कुल वाजह हो गया। अच्छा आम साहब, ये बात चले समझ में आती है, आपने दुनिया के उर्फ आलमी कानून उसके पस मंज़र में भी एक तरह की हमारे पास उसकी जस्टिफिकेशन, अगर हम कोई काम कर रहे हैं और खुदा की मुकर्रर करदा वो सरजमीन है, तकद्दुस है उसका, उस पस मंज़र में भी कर रहे हैं, सब कुछ समझ में आ गया। लेकिन ये काम अगर हम कर रहे हैं तो फिर दूसरों को भी इजाज़त होनी चाहिए। कल मसलन कोई उठे अमरीका में और बाइबल का कोई इकतबास निकाल के लाए कि भाई ये सरजमीन तो मसीहियों के लिए खास है और अल्लाह ताला का ये कोई फरमान है, इस तरह की कुछ चीज़ लाए। इंडिया के अंदर तो अभी वो शुरू हो गया, वो कहते हैं तो ये तो राम की जन्मभूमि है, मुकद्दस सरजमीन है ये, यहाँ पर कह, तो ये सिलसिला तो फिर नहीं रुकेगा, फिर तो दुनिया वापस उसी पत्थर के दौर में जाएगी जहाँ फातिहीन जो है वो सब कुछ काम कर रहे होंगे। और अगर दुनिया यहाँ तक पहुँच गई, कम से कम आपने टेरिटरीज को डिफाइन कर लिया है, तो अब तो जो लोग मौजूद हैं उनको फिर निकालने की बातें शुरू हो जाएंगी, तो इसमें तो फिर मुसलमानों को भी यूरोप अमेरिका में मस्जिदें फिर बनाने की इजाज़त नहीं मिलनी
जी हाँ,
चाहिए।
हमने किसी को नहीं निकाला वहाँ से, हम तो दाखिल होने के बारे में बात कर रहे हैं। जो वहाँ मौजूद हैं उनकी तारीख़ बदलने का जो इकदाम करेगा, दलील उसको देनी है। यहाँ तो ये काम 1500 साल पहले हो चुका है, बल्कि उससे भी 2000 साल पहले हो चुका है। 4000 साल की तारीख़ इसके पीछे है। ये ऐसे नहीं है कि कल को कोई उठेगा तो कह देगा, कल को कोई उठेगा तो झूठ बोलेगा। पहले उसको अपनी तारीखी हैसियत साबित करनी होगी ना, क्या हैसियत है। तो अगर कोई ये कहता है कि ये मेरी कौम का मुल्क है, तो बाकी लोगों को उसने क्यों आने दिया था, कैसे निकालेगा उनको। उस वक्त बोलना था जब वो आ रहे थे, तो हम 1500 साल से बोल रहे हैं, नहीं आने देते किसी को। सरजमीन अरब में हमने नहीं दाखिल होने दिया किसी को।
दाखिल तो हो गए सऊदी अरब के अंदर, 35 लाख के करीब
नहीं,
हिंदू अबू
वो खुद
धाबी में थे।
मुलाजमत करने गए, कारोबार करने गए, हमारे बुलाने पर गए, ऐसा तो नहीं है खुद बहुत दाखिल हो गए हैं या वहाँ के शहरी बन गए हैं। तो वहाँ की शहरियत किसी गैर मुस्लिम को नहीं दी गई, ये कहा गया है। ये पहले से बनी हुई तारीख है, तारीख बनाई नहीं जाती। यानी आज मैं खड़ा होकर नहीं कह सकता कि मैं भी मलेक कौम का एक फ़र्द हूँ या मैं भी आर्या हूँ। तारीख बन चुकी है, ये बनी हुई तारीख पर गुफ्तगू हो रही है, नई तारीख ऐसे नहीं बना करती। उसके लिए फिर कोई आसमानी फ़ैसला ही होगा, वो हो जाएगा तो भाई वो मुझसे और आपसे पूछ कर नहीं हुआ करता, फिर वो खुदा ही फ़ैसले होते हैं। वो जब रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम की बेसत की सूरत में हुआ था, तो कैसर व किसरा भी उसकी मज़ामत नहीं कर सके थे। वो जब हो जाएगा तो हो जाएगा।
अच्छा हम सब, मैंने सवाल भी आपसे पूछा था, मसलन इस वक्त इसराइली दावा करता है कि जी 3000 साल पुरानी हमारी तारीख है, हमारे मुकद्दस सहीफ़ों में लिखा हुआ है, यहाँ पर हैकल की तामीर हो, हमारी मज़हबी जिम्मेदारी है, लिहाजा लोगों को निकालो यहाँ से और हम अपने उस पर कायम हैं। तो ये जो दावा है, दीनी दावा, उनके दीन के मुताबिक उनका दावा होगा, हमारे दीन के मुताबिक हमारा दावा होगा। इंडिया के अंदर ये बहस अब शुरू हो रही है, काफ़ी अरसे से तो जारी है कि भाई ये सरजमीन असल में किसकी जन्मभूमि थी, हमने देखा इसी की बुनियाद पर इकदाम हुए, तो इसका रास्ता रुकेगा कहाँ से? हर कोई अपने अपने खुदा अपने अपने मजहबी लिटरेचर से कोई ना कोई दावा निकाल के ले आएगा।
तो वही अर्ज़ किया ना कि जो दावा भी लाएगा वो तारीख में परखा जाएगा ना। यानी दुनिया में इस्तदलाल की बुनियाद पर फैसले होते हैं। तो यहूद का ये दावा कि अभी आजकल सामने आया है, ये दावा भी 1000 साल से मौजूद है, उसकी भी एक तारीख है, वो तारीख लिखी हुई मौजूद है। बाइबल जैसी किताब में वही तारीख बयान हुई है, कुरान ने उसकी तस्दीक की है उस तारीख की। तो इस वजह से जब कोई तारीख इस तरह बनती है, अपनी एक हैसियत रखती है, वरना क्या है। वरना ये खुदा की ज़मीन है, मैं कल ये कहूँ कि अंग्रेज़ वहाँ से निकलें, बरतानिया से मुझे आना है वहाँ पे। भाई सारे दावे किसी तारीखी पस मंज़र पे होते हैं ना, ये ऐसे नहीं होते जैसे बच्चों के खेल है, मैंने उठ के कर दिया आपने उठ के कर दिया। उनका ये दावा था, उस दावे को पज़ीराई बख्शी है दौरे हाजिर की बड़ी ताकतों ने। पहली जंग अजीम के बाद उनके इस दावे को मान लिया गया, इससे पहले भी दो मरतबा तारीख में माना जा चुका है, और दुनिया के उस वक्त के बड़े बादशाहों ने उनको दोबारा दाखिल किया और वहाँ जाके आबाद किया। उस आबादकारी में क्या बेइंसाफ़ी हुई है, क्या गलती हुई है, क्या चीज़ कैसे होनी चाहिए थी, इस पर बहस हो सकती है, लेकिन ये उनका दावा ही था जिसकी बुनियाद पर बरतानिया उज़्मा ने उनको वहाँ आबाद होने का मौका दिया। तारीखी दावे ही असल में फैसला कौन होते।
ठीक है, बिल्कुल वाजह हो गया। चंद ज़मीनी सवाल आपका हम सब आगे बढ़ाते हुए, ये बयान कीजिएगा, ये जो जज़ीरेनुमा अरब है, आज हम बड़े शान शौकों के साथ वहाँ जाते हैं, बड़ी बुलंद इमारतें, बड़ी तरक्की याफ्ता कौम है, उनके पास पैसा भी और दुनिया भर में वो मदद भी कर रहे होते हैं, लेकिन यही अरब के बद्दू चरवाहे थे, नंगे बदन नंगे पैर, कुछ भी नहीं था इनके पास। इनको इन्हीं गैर मुस्लिमों ने जाकर आबाद किया। आप दुबई को देखें, अबू धाबी को देखें, कुवैत को देखें, कतर को देखें, ओमान को देखें, सऊदी अरब को देखें, तेल निकालने वाले गोरे बैठे हैं, मुशीर गोरे, गैर मुस्लिम। तो एक दुनिया के अंदर एक गैर मुस्लिमों ने अगर आपकी इतनी बड़ी हिमायत की है, आपके मुल्कों को बना दिया है, तो आज हम उनको किस मुंह से कहेंगे कि भाई ये इस सरजमीन में तुम्हें आबाद होने की जाती, निकल जाओ इनसे।
खैरात फरमाई है, उन्होंने मुआवजा लिया है, कमाया है, वही तजारत करने के लिए आए थे, इसलिए नहीं आए थे कि हमारे ऊपर कोई एहसान करने के लिए आए थे। दौलत हमारे पास मौजूद थी, तो हमने अगर उनकी सलाहियतें खरीदी हैं तो उसका मुआवजा दिया है, कभी अगर फ़ौजों की भी ज़रूरत पड़ी है तो उसका भी मुआवजा दिया है। तो खरीदो फरोख्त तो दुनिया में हमेशा होती रहेगी, इस वक्त भी हो रही है, जिसका जी चाहे हमारी सलाहियतें ख़रीद ले, तो जायज़ ख़रीदारी होनी चाहिए, तो कोई नाजायज़ काम नहीं हुआ, जायज़ तरीके से। आपके पास एक हुनरमंदी है, मैं रोज़ अपने घर में एक आदमी को बुलाता हूँ, उसे कहता हूँ ये ज़रा बिजली का स्विच ठीक कर देना, मुझे नहीं ठीक करना आता, पैसे देता हूँ ना उसके लिए, वो वहाँ बैठ जाए आगे। अरे चूँकि मुझे यहाँ बुलाया गया है और मैंने स्विच ठीक कर दिया है और एयर कंडीशनर सही काम करने लग गया है, अब मैं यहाँ रहूँगा, ये क्या इस्तदलाल है।
तो हमसे वे आउट किया है, मसलन आपको आज बना दिया हमने जज़ीरेनुमा अरब का हुक्मरान, और आपने कुरान की हिदायत पे अमल किया, 35 लाख के करीब गैर मुस्लिम कहते हैं सऊदी अरब के अंदर हैं, फिर अबू धाबी, कतर, ओमान, उनकी तो अभी यानी अगर सब मुल्कों को मिला लें तो अक्सरियत गैर मुस्लिमों की बन जाएगी, तो आप क्या एक फरमान जारी करेंगे कि जी इन सबको यहाँ से निकाल दें, तो फिर उनका मुल्क का निज़ाम कैसे चलेगा।
देखिए बात यह है कि जो नस है वो वहाँ भी मुस्तकिल शहरियत के बारे में है, ये तो सद्द ज़रिया का उसूल है जिस पर गुफ्तगू की जाती है, आप ये काम करेंगे तो इससे ख़राबी के पैदा होने के इम्कान पैदा हो जाएंगे। तो इसमें दो रायें हो सकती हैं, गुफ्तगू भी हो सकती है, लेकिन मुस्तकिल शहरियत उस सरजमीन की किसी गैर मुस्लिम को नहीं मिल सकती, और मुस्लिम की हैसियत से वहाँ पर अरब कौम के हकूक़ भी अलग नहीं हैं। कुरान का इरशाद है सवा अन इलाके फुफी है बलबाद, उस सरजमीन से मुतल्लक हर मुसलमान का यकसा हक है।
ठीक, अगर मुस्तकिल शहरियत नहीं मिल सकती, आर्जी तौर पे लोग रह रहे हैं 10 साल, 15 साल, 20 साल, तो जाहिर बात है उनका कोई मजहबी तस्वुर है, किसी मूर्ति किसी बुत को वो पूछते हैं, तो वो क्या उस दौरान वहाँ पे नमाजें पढ़ेंगे हमारे साथ।
इसीलिए मैंने अर्ज़ किया था ना कि आपको ये नहीं करना चाहिए था, अगर किया है तो फिर तो आपको इजाज़त देनी पड़ेगी, यानी पहले आपने एक गलत काम किया, अब उस गलत काम पर आगे जो नतीजा निकलना है उसकी तो मैं नफ़ी नहीं करूँगा, मैं तो ये कह रहा हूँ कि यही नहीं करना चाहिए था।
बिल्कुल वाज़े हो गया। जज़ीरेनुमा अरब बिलखुसूस अबू धाबी के अंदर जो मंदिर की तामीर हुई, क्या ये तस्वुर गांधी साहब जो आरा पेश करते हैं कौमी रियासत के राय तस्वुर के खिलाफ है। बड़ी ज़बरदस्त और दकीक गुफ्तगू आज हुई, इंशाल्लाह इसके कुछ और ज़मीनी पहलू आइंदा भी ज़ेर बहस लाएंगे। वक्त ख़त्म होता है, दोबारा हाजिर खिदमत होंगे, अब तक आप सबका बहुत शुक्रिया।